मैच्योर होगी हमारी जो शहरी हैं खबरों के सोर्सेज के बारे में, तो वो सबसे बेहतर दिफा जो होता है सोशल मीडिया में गलत किस्म की बातों का, वो यही होता है कि जो शहरी हों उनको खुद मुतबादिल।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है। खबरों के एक और बुलेटिन के साथ मैं हूँ असद हसन, प्रोड्यूसर है फैज़ा बुखारी और एडिटर हैं बैज जिलानी। सऊदी शहजादा मोहम्मद बिन सलमान, उनका तैयारा पाकिस्तान की हदूद में दाखिल हो गया, बल्कि बताया ये जा रहा है कि वो पाकिस्तान पहुंच गए हैं। वज़ीर आज़म इमरान ख़ान और पाकिस्तान की फ़ौज के सरबराह नूर खान एयरबेस के ऊपर उनके इस्तकबाल के लिए मौजूद। वफाकी काबीना के अराकीन के साथ इस्लामाबाद पुरतपाक बैनर्स के साथ और शानदार इस्तकबालिया बैनर्स के साथ सजा दिया गया है। इस पर हम मज़ीद तफसीलात जानते हैं। इस्लामाबाद से हमारे साथ हैं मोहम्मद जलील। जलील, एक बार फिर आपको वेलकम कहते हैं, बताइएगा किस तरह से इस्तकबाल किया जा रहा है, क्या शहजादा सऊदी वली अहद मोहम्मद बिन सलमान वो पाकिस्तान लैंड कर चुके हैं?
ये बिल्कुल दुरुस्त आपने कहा असद के सऊदी वली अहद शहजादा मोहम्मद बिन सलमान का खसूसी तैयारा इस वक्त पाकिस्तान के नूर खान एयरबेस में रावलपिंडी में जो वाकई है वहां लैंड कर चुका है। उन अभी तक वो तैयारे से बाहर नहीं आए, लेकिन नूर खान एयरबेस पर इस वक्त पाकिस्तान के वजीर आजम इमरान खान अपनी काबीना के हमरा मौजूद हैं और उनके साथ पाकिस्तानी फौज के सरबराह जनरल कमर जावेद बाजवा भी मौजूद हैं और वो सऊदी वली अहद शहजादा मोहम्मद बिन सलमान का इस्तकबाल करेंगे। उनकी आमद के मौके पर रवायती तौर पर जैसे ही वो तैयारे से बाहर आएंगे उनको 21 तोपों की सलामी दी जाएगी और उसके बाद बताया जा रहा है कि वो वज़ीर आज़म हाउस आएंगे जहां वो जो रवायती गार्ड ऑफ ऑनर का मुआयना करेंगे और ये भी बताया जा रहा है कि उसके बाद पाकिस्तान के वज़ीर आज़म इमरान खान से, पाकिस्तान के सदर आरिफ अलवी से और दीगर पाकिस्तान की सिविल और अस्करी क्यादत से भी उनकी मुलाकातें जो हैं उनके शेड्यूल में शामिल हैं। और जैसे कि इतिहाद ये पहले आ चुकी हैं, पाकिस्तानी अहदेदार भी ये कह चुके हैं कि इस दौरे के दौरान सऊदी अरब की तरफ से पाकिस्तान में सरमायाकारी करने के हवाले से मुतद्दद मुफाहमत की यादाश्तों पर दस्तखत भी किए जाएंगे और अहदेदारों का कहना है कि ये इस दौरे का जो मेन महवर होगा वो पाकिस्तान में सऊदी सरमायाकारी के इम्कानात का जायजा लेना है और इसी दौरे के दौरान जो एक बड़ी मुफाहमत की यादाश्त है वो पाकिस्तान में एक ऑयल रिफाइनरी जो है वो कायम करने के बारे में है और बताया जा रहा है कि इन सब मंसूबों के लिए सऊदी अरब की तरफ से $10 अरब से ज्यादा की सरमाकारी जो है वो पाकिस्तान में की जाएगी।
$10 अरब की बाज मीडिया इतलात आज $21 अरब कोट कर रहे थे, उसके अंदर क्या कोई मुख्तलिफ और प्रोजेक्ट्स हैं?
यकीनन मुस्त और प्रोजेक्ट्स हो सकते हैं लेकिन अभी मुसद्दिका तौर पर ये जो $10 अरब से ज्यादा का फिगर है इसकी इतला जो है पाकिस्तानी अहदेदारों के हवाले से आई है, लेकिन इस हवाले से मुख्तलिफ जो है वो मालूमात सामने आ रही है लेकिन अभी बाजाबता तौर पर नहीं की गई कि सऊदी सरमायाकारी का हजम जो है वो पाकिस्तान में कितना होगा। कल जब मुफाहमत की यादाश्तों पर मुकम्मल तौर पर दस्तखत हो जाएंगे तो उसी वक्त हम कह सकेंगे कि सऊदी सरमायाकारी का हतमी हजम पाकिस्तान में कितना होगा, लेकिन यकीनन ये पहली बार तारीखी तौर पर होगा कि सऊदी अरब की तरफ से इतनी बड़ी सरमायाकारी जो है पाकिस्तान में की जाएगी।
जी बहुत शुक्रिया जलील, लेकिन हमें इससे पहले कि हम आपको इजाज़त दें, हमें एक और डेवलपमेंट जो है इस्लामाबाद में जो हुई है, जो हम अगली खबर पढ़ने जा रहे हैं, ज़रा उस पर भी हम अपडेट दे दीजिएगा। सामीन, इतलात इस्लामाबाद से ये भी मिल रही है कि अफगानिस्तान में क्याम अमन के लिए अफगान तालिबान और अमरीकी वफद के माबैन इस्लामाबाद में होने वाली मुलाकात मनसूख हो गई है। गो के पाकिस्तान ने तालिबान को पीर को होने वाली मुलाकात मनसूख करने की तस्दीक या तरदीद नहीं की, लेकिन अफगान तालिबान और अमरीकी हुकाम के मुताबिक इस्लामाबाद अब मुलाकात को होस्ट नहीं कर रहा, वहाँ पे मेज़बानी नहीं हो रही है। अफगान तालिबान के नुमाइंदे ने नाम ना जाहिर करने की शर्त पर वॉइस ऑफ अमेरिका को बताया कि इस्लामाबाद में होने वाली मुलाकात मनसूख हो चुकी है। उन्होंने कहा कि इस्लामाबाद में 18 फरवरी को होने वाली मुलाकात अमेरिका की वजह से मनसूख हुई है। उधर जलमे खलीलजाद वो भी पाकिस्तान नहीं पहुँच रहे हैं। जलील, इस बारे में कुछ अपडेट्स हैं आपके पास, क्या वजह बनी इस मुलाकात की मनसूखी की?
अभी तक सरकारी तौर पर पाकिस्तानी अहदेदारों ने इस बात की तस्दीक नहीं की है कि आइंदा हफ्ते जो इस्लामाबाद में तालिबान और अमरीकी नुमाइंदों के दरमियान जो बातचीत होनी थी वो क्यों मनसूख हुई। چند روز پہلے پاکستان کے وزیر اطلاعات فواد چودھری نے یہ ضرور اس بات کی تصدیق کی تھی کہ قطر کی دارالحکومت دوحہ میں طالبان اور امریکی نمائندوں کے درمیان ہونے والی بات چیت سے پہلے ایک ملاقات جو ہے وہ عنقریب اسلام آباد ہوگی اور جو کہ گیم چینجر ہوگی. لیکن ابھی یہ اطلاعات آ رہی ہیں کہ یہ ملاقات منسوخ ہو گئی ہے. امریکی عہدے داروں کا کہنا ہے کہ زلمی خلیلزاد جو اس وقت اہم ممالک کے خطے پہ دورے پر ہیں اور ان کو انہوں نے جرمنی کا دورہ کیا اور وہ افغانستان پہنچے ہیں, اس کے بعد ان کو پاکستان بھی آنا تھا, لیکن اب بتایا جا رہا ہے کہ شاید ان کے پاکستان کے دورہ جو ہے وہ ملتوی ہو جائے. ابھی یہ نہیں بتایا گیا وہ کب دورہ کریں گے, لیکن یہ جو اسلام آباد میں افغان طالبان اور امریکہ نمائندوں کے درمیان جو بات چیت کی طالبان نے تصدیق کی تھی, اس پر کابل حکومت نے سخت اعتراض کیا تھا کہ افغان حکومت جو ہے اس وقت ایک باقاعدہ طور پر آئینی حکومت ہے اور پاکستان کی قیادت کو افغان طالبان سے کوئی ملاقات نہیں کرنی چاہیے. تو ابھی تک اس کے بارے میں پاکستان نے باضابطہ طور پر تصدیق یا تردید نہیں کی ہے کہ یہ ملاقات ہوگی یا نہیں ہوگی.
بہت شکریہ جلیل, آپ نے ہمیں اپڈیٹ کیا
کہ یہ ملاقات منسوخ ہو گئی.
بہت شکریہ جلیل, آپ نے دونوں خبروں پہ ہمیں اپڈیٹ کیا. اور اس وقت ہم ٹیلی ویژن سکرین کے اوپر دیکھ سکتے ہیں کہ پاکستان کے وزیر اعظم عمران خان اور آرمی چیف نور خان ایئر بیس کے اوپر موجود ہیں, جہاں پہ وہ استقبال کر رہے ہیں اور کسی بھی لمحے طیارے سے سعودی ولی عہد شہزادہ محمد بن سلمان وہ پاکستان پہنچ سکتے ہیں. بہت ہائی پروفائل وزٹ ہے ان کا, جس میں لمبی انویسٹمنٹ جو ہے اور کئی طرح کے ایم او یوز ان کے اوپر دستخط ہونے کی توقع ہے. چلتے ہیں پروگرام میں, مزید خبریں شامل کرتے ہیں. ایران نے الزام عائد کیا ہے کہ حالیہ دہشت گرد حملوں کی منصوبہ بندی پاکستان کی حدود میں ہوئی اور پاکستان کی حکومت کو اس حملے کا جواب دینا ہوگا. دو روز قبل پاکستان کے صوبے بلوچستان کی سرحد سے منسلک ایرانی علاقے سیستان میں ایک دھماکہ ہوا تھا, جس میں پاسداران انقلاب کے تقریباً 27 اہلکار ہلاک اور 13 زخمی ہو گئے تھے. دہشت گرد تنظیم جیش و لدل نے اس حملے کی ذمہ داری قبول کی تھی. سرکاری خبرساں ادارے ارنا کے مطابق ایرانی صدر نے ایک تقریب سے خطاب میں کہا کہ ایرانی قوم دہشت گرد حملے میں سیکورٹی گارڈز کو ہلاک کرنے والوں سے بدلہ لے گی. انہوں نے خطے کے دیگر ممالک کو دوستانہ تعلقات قائم کرنے کی دعویٰ دیتے ہوئے کہا کہ انہیں افسوس ہے کہ بدقسمتی سے بعض ہمسایوں نے غلط راستہ چنا ہے. ایک ہی روز قبل پاسداران انقلاب کے سربراہ میجر جنرل محمد علی جعفری نے کہا تھا کہ متحدہ عرب امارات اور سعودی عرب کو یہ سمجھ لینا چاہیے کہ ایران اور دہشت گرد گروہوں کی مدد کے بارے میں آگاہ ہے اور اس کی برداشت اب ختم ہو رہی ہے. انہوں نے پاکستان کو بھی خبردار کیا کہ ایرانی فورسز پر ہونے والے حملے کے ذمہ داروں کو سزا دے, ورنہ ایران خود اس کے خلاف فوجی کارروائی کرے گا. اور یہ اپڈیٹس ہیں پاکستان کی جانب سے, اس کا فی الوقت تحال میں کوئی جواب اس رپورٹ میں نظر نہیں آیا ہے. اگلی خبر شامل کرتے ہیں. پاکستان کے زیر انتظام کشمیر کے علاقے بہتے دریا, ندی نالوں, بلند پہاڑوں اور گھنے جنگلات کی وجہ سے مشہور ہیں, لیکن پن بجلی منصوبوں کی وجہ سے دریاؤں میں پانی کی سطح انتہائی کم ہو گئی ہے. پن بجلی کی پیداوار کے لیے پاکستانی کشمیر کے دارالحکومت مظفرآباد کے درمیان سے گزرنے والی دریائے نیلم کا 80% پانی ایک سرنگ میں موڑے جانے کی وجہ سے شہری مسائل کا شکار ہو گئے ہیں. تفصیلات سنتے ہیں مظفرآباد سے روشن مغل کی اس رپورٹ میں.
پاکستان کے زیر انتظام کشمیر دریاؤں, پہاڑوں, جنگلات اور ندی نالوں کی وجہ سے مشہور ہے. بھارتی کشمیر سے بہ کر آنے والے تین میں سے دو دریا اس کے دارالحکومت مظفر آباد میں آپس میں ملتے ہیں. بھارتی کشمیر کے علاقے گریس سے آنے والا دریا نیلم مظفر آباد شہر کے درمیان سے گزرتا ہے. اس کا 80% پانی شہر سے 35 کلومیٹر دور پن بجلی کی پیداوار کے لیے سرنگ میں موڑ دیا گیا ہے, جس کے باعث دریا ایک نالہ بن چکا ہے. مظفر آباد شہر کو پانی کی فراہمی اور نکاسی اسی دریا کے ذریعے ہوتی ہے, لیکن گزشتہ برس جب سے دریائے نیلم کا پانی موڑا جا رہا ہے تب سے شہر میں دریا میں پانی کے بجائے اس کے دونوں کناروں پر کچرے کے ڈھیر نظر آ رہے ہیں, جس کی وجہ سے شہری تشویش کا شکار ہیں. سول سوسائٹی کی جانب سے دریا کا رخ موڑے جانے کے خلاف احتجاج بھی کیا جا رہا ہے. مظفر آباد شہر کے راشی شعبہ درس و تدریس سے منسلک افضال عالم کہتے ہیں کہ دریا کی جگہ ایک گندا نالا وجود میں آ رہا ہے.
یہاں گندگی, یہاں ماحول کو, پھر جو آبی حیات ہیں ان کو بڑا نقصان پہنچا ہے. لوگوں کی اس دریا سے جو ارد گرد جو لوگ رہتے تھے ان کی زندگیوں پہ بڑے اثرات مرتب ہو رہے ہیں, اور اگر یہی سلسلہ جاری رہا, اس کا حل نہ نکالا گیا, تو مظفر آباد مستقبل میں نالہ لئی راولپنڈی میں جیسے نالہ لئی ہے۔
پاکستان کے زیر انتظام کشمیر کے ادارہ برائے تحفظ مولیات کے ناظم اعلیٰ راجہ رزاق خان نے بتایا کہ دریائے نیلم کے موڑے جانے کی وجہ سے پیدا ہونے والے دیگر اثرات کے علاوہ شہر کا قدرتی منظر بھی متاثر ہوا ہے۔ دریائے نیلم کے پانی کو موڑ کر بجلی پیدا کرنے والے ادارے واپڈا کے ترجمان نیر علاء الدین نے وائس آف امریکہ کو بتایا کہ لوگوں کی تشویش کے باعث معاہدے کے مطابق طے شدہ مقدار سے دو گنا زیادہ پانی دریا میں چھوڑا جا رہا ہے۔
یہ ریلیز کرنا تھا ہم نے صرف، تو جب ہم نے 9 کیوبک پانی ریلیز کیا، کنسرن ریز بائی دی لوکلز کہ جی یہ پانی بہت کم ہے، دریا میں سمیل آئے گی، کہ پانی دریا سے سمیل آنی شروع ہو جائے گی کیونکہ اس میں بہت سارے سیویج آؤٹ لیٹ بھی ہیں، تو ہمیں این او سی تو 9 کا دیا گیا تھا لیکن ہم اب 20 کیوبک چھوڑ رہے ہیں، تو دیٹ پرابلم ٹو سم ایکسٹینٹ ہیز آلریڈی بین ایڈریس۔
انہوں نے بتایا کہ دریا کا رخ موڑے جانے کے بعد سامنے آنے والے اثرات کو کم کرنے کے لیے مزید اقدامات زیر غور ہیں،
کہ اس کے لیے ڈیزائن پریپیئر کیا جا رہا ہے، اس پہ ابھی ڈیلیبریشن ہو رہی ہیں، وہ خاصا بڑا پروجیکٹ ہے، کوئی چھوٹا پروجیکٹ نہیں ہے، کیونکہ اس میں تقریباً 3 مختلف بیراجز جو ہیں نا وہ پرپوز کیے گئے ہیں، تو وہ اس میں
فائنینشل امپلیکیشن
بھی کافی ہے۔
دریا نیلم ظفرآباد میں جس جگہ سری نگر سے آنے والے دریا جہلم سے ملتا ہے اسے دو میل کہا جاتا ہے۔ دریا جہلم کا پانی بھارتی کشمیر کے علاقے اڑی کے قریب بنائے گئے پن بجلی منصوبوں کے لیے بھی ذخیرہ کیا جاتا ہے، جس کے باعث اس کے بھاؤ میں اتار چڑھاؤ ہوتا رہتا ہے، جس کی وجہ سے دو میل دو نالوں کے آپس میں ملنے کا منظر پیش کر رہا ہے۔ سماجی رہنما معراج عالم کا کہنا ہے کہ بھارت اس وقت دریا جہلم کے پانی کو ذخیرہ کر رہا ہے، جس کی وجہ سے اس کا بہاؤ بہت کم ہے۔
پہلے کی سچویشن یہ ہے، مطلب اس میں جو ریلیز فلو ہوا ہوا ہے وہ انڈیا کے بیسیکلی، میں کہہ رہا ہوں تھوڑا ٹھیک ہے، دریاؤں کو بچانے کے لیے مہم ہونی چاہیے، ساری چیز ہونی چاہیے، ہمارے لائف اسی سٹی میں ہے، ہمارے نسلوں کی لائف ہے، لیکن یہ چیز تو سوچنی چاہیے کہ پیچھے انڈیا کیا کہہ رہا ہے، اس میں تو کوئی بولے، تو جو بولنے والے آئیں گے۔
روشن مغل، وائس آف امریکہ، مظفرآباد۔
کچھ انٹرنیشنل خبریں بھی شامل کرتے ہیں، اور اس سے پہلے جنوبی ایشیا سے ایک اور ڈیولپمنٹ۔ بنگلہ دیش میں چٹاگاں کی بندرگاہ پر اتوار کی صبح کچی بستیوں میں آگ لگنے سے 200 کے قریب گھر نظر آتش ہو گئے، جن میں کم از کم 8 افراد ہلاک ہو گئے۔ ڈیلی سٹار اخبار کے مطابق ہلاک ہونے والے اس وقت سو رہے تھے جب آگ نے ان کے گھروں کو اپنی لپیٹ میں لے لیا۔ فائر فائٹرز نے خبرساں ادارے رائٹرز کو بتایا ہے کہ آگ کی وجہ شارٹ سرکٹ ہو سکتا ہے۔ صدر ڈونلڈ ٹرمپ نے اپنے ایک ٹویٹ میں کہا ہے کہ داعش کی خود ساختہ خلافت اپنے انجام کو پہنچنے کے لیے تیار ہے۔ تاہم صدر نے مطلب بھی کیا ہے کہ اگر واشنگٹن کے اتحادیوں نے داعش کے جنگجوؤں کو واپس لینے سے انکار کیا تو پھر یہ جنگجو اپنے اپنے آبائی ملکوں میں بدلے کے لیے بڑے پیمانے پر تباہی مچائیں گے۔ صدر ٹرمپ کا فلوریڈا میں مارالاگو کے تفریحی مقام سے یہ اس کے بعد پہلا ٹویٹ ہے جب انہوں نے جمعے کے روز وائٹ ہاؤس میں کہا تھا کہ داعش سے متعلق بڑے اہم اعلانات آنے والے ہیں۔ انہوں نے کہا تھا کہ شام میں کامیابی اور داعش کی خلافت کے خاتمے کا اعلان آئندہ 24 گھنٹوں میں کر دیا جائے گا۔ تاہم صدر نے ہفتے کی شام مختلف لب و لہجہ اختیار کیا اور حامیوں پر زور دیا کہ وہ مزید اقدامات کریں، اور بیک وقت یہ بھی کہا کہ خلافت خاتمے کے قریب ہے۔ امریکہ اپنے اتحادیوں برطانیہ، فرانس، جرمنی اور دیگر یورپی ملکوں سے یہ چاہتا ہے کہ وہ شام سے گرفتار ہونے والے داعش کے 800 جنگجوؤں کو واپس لے، کیونکہ اگر ان کو واپس نہ لیا گیا تو ان کو متبادل کے طور پر رہا کرنا مجبوری بن جائے گی۔ وینزویلا کے لیے انسانی امداد کے تحت اشیائے ضرورت سے لدے امریکہ کے نقل و حمل کے فوجی طیارے ہفتے کو کولمبیا کے شہر کوکیوٹا پہنچ گئے۔ اشیائے ضرورت میں کئی ٹن خوراک اور ادویات شامل ہیں جنہیں ملک کے اندر بھجوائے جانے کا انتظار ہے۔ امریکہ اور دیگر ممالک سے بھجوائی گئی امداد تاحال وینزویلا نہیں پہنچ سکی ہے اور سرحد پر کولمبیا پہنچ چکی ہے۔ متنازع صدر نکولس مدورو کا کہنا ہے کہ ایسی امداد غیر ضروری اور غیر قانونی ہے۔ امریکہ کے نائب صدر مائک پینس نے ایران اور وینزویلا کے بارے میں یورپی اتحادیوں کی پالیسیوں پر سخت نکتہ چینی کی ہے۔ انہوں نے یہ بات جرمنی میں منعقدہ میونک سیکیورٹی اجلاس سے خطاب کرتے ہوئے کہی۔ مائک پینس نے وفود کو بتایا کہ وقت آ گیا ہے کہ ہمارے یورپی ساتھی اور اس قاتل انقلابی حکومت کے خلاف عائد امریکی تعزیرات کی انحراف بند کر دیں۔ وقت آ گیا ہے کہ ہمارے یورپی ساجدار ایران کے جوہری سمجھوتے سے الگ ہو جائیں۔ اس بارے میں ہنری رجبل کی رپورٹ سنیے قمر عباس جعفری کی زبانی۔
امریکہ کے نائب صدر مائک پینس نے یورپ کو مورد الزام ٹھہرایا ہے کہ وہ ایران کے خلاف امریکی تعزیرات کو نقصان پہنچا رہا ہے۔ ایران کو وہ ایک قاتل انقلابی حکومت کے طور پر بیان کرتے ہیں۔
The time has come for our European partners to withdraw from the Iran nuclear deal.
امریکی نائب صدر کہہ رہے ہیں کہ اب وقت آ گیا ہے کہ ہمارے یورپی حلیف ایران کے جوہری سمجھوتے سے الگ ہو جائیں۔ نائب صدر مائک پینس نے وینزویلا کے بارے میں بھی اوکیانوس پار اپنے حلیفوں پر نکتہ چینی کی اور یورپ پر زور دیا کہ وہ اس سلسلے میں واشنگٹن کی قیادت میں پیروی کریں۔
Today, we call on the European Union to step forward for freedom and recognize Juan Guaido as the only
نائب صدر مائک پینس کہہ رہے ہیں کہ آج ہم یورپی یونین پر زور دے رہے ہیں کہ وہ آزادی کی جانب قدم بڑھائے اور ہوان گائیڈو کو وینزویلا کے واحد آئینی صدر کی حیثیت سے تسلیم کرے۔ نائب صدر نے ماسکو کے ساتھ یورپی رابطوں کا بھی ذکر کیا اور روس سے جرمنی تک نارڈ اسٹریم 2 گیس پائپ لائن کی تعمیر پر بھی نکتہ چینی کی۔ جرمن چانسلر اینگلا مرکل نے ان بیانات کو مسترد کر دیا کہ جرمنی روس کی گیس پر ہی انحصار کرتا ہے اور انہوں نے ایران کے بارے میں یورپی موقف کا بھی دفاع کیا۔
Helfen wir der unserer gemeinsamen Sache, unserem gemeinsamen Ziel, nämlich die schädlichen
Do we help our common cause of containing the damaging or difficult influences?
جرمن چانسلر اینگلا مرکل کہہ رہی ہیں کیا ایران کے ساتھ واحد سمجھوتے سے الگ ہو کر ایران کے نقصان یا اس کے دشوار اثرات کو محدود کرنے کے مشترکہ مقصد میں ہمیں مدد مل سکتی ہے، یا پھر اس سمجھوتے کو قائم رکھتے ہوئے ممکن ہے کہ ہمیں دوسرے شعبوں میں دباؤ ڈالنے میں مدد مل سکے۔ نائب صدر مائک پینس نے نیٹو حلیفوں کو دفاعی اخراجات سے متعلق اپنے وعدوں کی پاسداری کرنے کے امریکی مطالبے کو بھی دہرایا۔ تجزیے سے معلوم ہوتا ہے کہ بیشتر یورپی ممالک اس سلسلے میں کہیں پیچھے ہیں۔ انٹرنیشنل انسٹیٹیوٹ فار اسٹریٹجک اسٹڈیز سے لوسی بیرات سودرے کا کہنا ہے کہ نیٹو کے لیے جی ڈی پی کا 2% حصہ درکار ہے اور یورپی نیٹو ملک آج مل کر 264 ارب ڈالر خرچ کر رہے ہیں، لیکن 2% کے ہدف کو پورا کرنے کے لیے 366 ارب ڈالر درکار ہیں، تو اس وقت 102 ارب ڈالر کی کمی ہے۔ نیٹو حلیفوں نے شام سے امریکی فوجیوں کے انخلا کی منصوبہ بندی پر تشویش کا اظہار کیا، لیکن امریکی نمائندوں نے یہ سوال اٹھا دیا کہ یورپی حلیف وہاں فوج رکھنے کے لیے کیوں تیار نہیں۔ یورپی یونین انسٹیٹیوٹ فار سیکیورٹی اسٹڈیز کی فلورنس گاپ کا کہنا ہے کہ ہم بآسانی یہ بات کہتے ہیں کہ آپ کو مزید اقدام اٹھانے کی ضرورت ہے، لیکن جس وقت امریکی ہمیں دفاعی اخراجات سے آگے حقیقی طور پر دفاعی رقم فراہم کرنے کو کہتے ہیں تو پھر سفارتی سطح پر ہمارے سامنے پیچیدہ سوال ہوتے ہیں۔ اور وائس آف امریکہ کے نمائندے ہینری ریجویل کا کہنا ہے کہ وہی جانے بوجھے سوال تھے، وہی جانا بوجھا دباؤ بھی تھا جب وہ مشترکہ خطرات کی بات کرتے تھے، لیکن کانفرنس میں توجہ کا مرکز اوکیانوس پار حلیفوں کے درمیان بڑھتی ہوئی کشیدگی رہا۔ بیجے جلانی، اردو ویو اے، واشنگٹن۔
امریکہ کے محکمہ خارجہ کے ترجمان ہیدر نیورٹ نے کہا کہ انہوں نے اقوام متحدہ میں سفیر کے عہدے کے لیے اپنا نام واپس لے لیا ہے۔ دسمبر میں صدر ٹرمپ نے کہا تھا کہ وہ ہیدر نیورٹ کو نکی ہیلی کی جگہ اقوام متحدہ میں امریکہ کا سفیر مقرر کرنے کے لیے منتخب کر رہے ہیں۔ ذرائع ابلاغ کے مطابق مز نیورٹ نے اپنا نام ان پیچیدگیوں کے بعد واپس لیا ہے جو ان کی طرف سے ایسی خاتون کو نینی رکھنے سے متعلق ہے جو ملک میں غیر قانونی طور پر داخل ہوئی تھی۔ روس کی ایک عدالت نے ماسکو میں نجی کمپنی بیرنگ ووسٹاک کیپٹل پارٹنرز کے بانی اور روس میں امریکہ کے نمایاں ترین سرمایہ کار مائیکل کالوے کو 2 ماہ کے قریب عرصے کے لیے تحویل میں لینے کا حکم دیا ہے۔ ان پر غبن کے الزامات ہیں۔ ماسکو کی بیزمنی کورٹ کے جج آرنر کارپوو نے حکم دیا کہ مائیکل کالوے کو 13 اپریل تک حراست میں رکھا جائے کیونکہ ان پر سنگین نوعیت کے الزامات کے سبب ان کے پرواز کر جانے کا خطرہ موجود ہے۔ اس کے ساتھ ہی خبریں ختم ہوئی۔ خبروں کے بعد واپس آئیں گے۔ ہمارا پروگرام ہیلتھ نہیں بلکہ سب سے پہلے ہم بات کریں گے ایجوکیشن پہ، ایک بریک کے بعد۔ یہ وائس آف امریکہ واشنگٹن ہے، میں ہوں اسد حسن اور پروڈیوسر ہیں فائزہ بخاری، اور پروگرام کے سلسلے میں ہم بات کریں گے الف سے یہ تک۔ ہمارا سیگمنٹ تعلیم کا یہ سیگمنٹ ہے اور آج اس میں بات ہوگی کلیکٹیوزم اور کولیبریٹو لرننگ اس کی اہمیت کے اوپر. اس کو سادہ لفظوں میں بھی بیان کریں گی ہماری جو پیرنٹسٹ ہیں ڈاکٹر افشاں ہما, ممتاز ایجوکیشنسٹ ہیں, ہیڈ آف ڈپارٹمنٹ ایجوکیشنل پلاننگ پالیسی اسٹڈیز اینڈ لیڈرشپ علامہ اقبال اوپن یونیورسٹی سے ان کی وابستگی, پی ایچ ڈی کریکولم اینڈ انسٹرکشنز فرام مشیگن یونیورسٹی. ڈاکٹر افشاں, بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا, ہمارے لیے آپ نے ایک بار پھر وقت نکالا. ہمیں پھر شروع سے ہی بتائیے یہ ایجوکیشن کے اندر یہ کلیکٹیوزم اور کولیبریٹو لرننگ کس چیز کو کہتے ہیں؟
اسد, یہ بالکل ایسے ہی ہے جیسے جب 20ویں صدی ختم ہو رہی تھی, آخری دو دہائیوں میں, بلکہ آخری ایک دہائی میں اگر کہا جائے تو جو سب سے بڑا ایک ریولوشن آیا وہ ڈیجیٹل ریولوشن تھا, اور انٹرنیٹ مینلی اس کا سبب بنا, جب دنیا کو ایک نیٹ ورک کے ساتھ جوڑا جانے لگا. کنیکٹیوزم 21ویں صدی کے اوائل میں دی گئی ایک تھیری ہے, سیمنز اینڈ سیمنز نے دی, کہ ایجوکیشن میں اب جس چینج کی ضرورت ہے وہ یہ ہے کہ اگر ہم پچھلی صدیوں میں دیکھیں تو آہستہ آہستہ ایجوکیشن کمروں میں بند ہوتی چلی گئی. ہر ٹیچر اپنے کمرے کے اندر اپنے اسٹوڈنٹس کے ساتھ آئسولیشن میں ٹیچنگ کر رہا ہے, اور اسٹوڈنٹس بھی بہت زیادہ انڈیویجول لرننگ کی طرف چلے گئے.
صحیح.
تو یہ جو کنیکٹیوزم,
میں اس کو پتا نہیں کیوں کلیکٹیوزم کہہ رہا تھا. اچھا, کنیکٹیوزم ہے, ٹھیک ہے, میں اس کی کریکشن بھی کروں.
کنیکٹیوزم یہ ہے کہ اس نے ہمیں پھر ایک دفعہ موقع دیا ہے کہ ہم ان باؤنڈری والز کو میلٹ ڈاؤن کریں اور اسٹوڈنٹس کو بالکل باقی دنیا کی طرح کنیکٹ ہونے دیں, نہ صرف یہ کہ باقی دنیا سے بلکہ ایک دوسرے کے ساتھ بھی.
اور چینلز کیا ہوں گے,
اس کو بھی یہ موقع ملے.
اس کے لیے اس کو چینلائز کیسے کیا جائے؟
اچھا, اس کو چینلائز اس طرح سے کیا جا رہا ہے کہ ہم لوگ یونیورسٹی لیول پر تو زیادہ آسانی سے کر پاتے ہیں, اسکولز یا کالجز کے لیول پہ ابھی ہمیں کچھ مشکلات درپیش ہیں. یونیورسٹیز میں اس طرح سے کر پاتے ہیں کہ اس کے ساتھ ہی ایک اور جو ایک تھیوری نہیں بلکہ ایک ماڈل پیش کیا گیا وہ تھا فلپڈ کلاس روم کا, کہ اگر ہم وہ تمام گروپ ایکٹیویٹیز جو پلان کرتے ہوئے ڈرا کرتے تھے اور ہمیں یہ سمجھ نہیں آتی تھی کہ اسٹوڈنٹ ظاہر ہے اپنے اپنے گھروں پہ بیٹھے ہوں گے, ایک دوسرے کے ساتھ مل کے کام کیسے کریں گے, تو بہت سی سہولیات مل گئیں. گوگل ڈاکس فار ایگزامپل, ایک ہی ڈاکیومنٹ کے اوپر ملٹیپل جگہوں سے بیٹھ کے مختلف لوگ اکٹھے کام کر سکتے ہیں. تو یہ وہ ایک ایگزامپل ہے. اسی طرح موڈل ہے, اسی طرح بلیک بورڈ ایک سافٹ ویئر ہے, مختلف سافٹ ویئر اس طرح کے آ گئے جس نے ہمیں یہ سہولت دے دی کہ ہم گھر پہ بیٹھ کے اسٹوڈنٹ کے ساتھ کنیکٹڈ ہیں, اسٹوڈنٹ اپنے اپنے گھروں پہ بیٹھ کے ایک دوسرے کے ساتھ کنیکٹڈ ہیں, اور ان آتھرز کے ساتھ کنیکٹڈ ہیں جن کے کبھی ہم صرف کلاس روم میں بیٹھ کے ٹیکسٹ پڑھا کرتے تھے.
صحیح.
تو دے کین ڈائریکٹلی کمیونیکیٹ وتھ دیم.
ٹھیک ہے,
ایک تو یہ ہوا کہ یونیورسٹی لیول پہ ہم کتاب سے نکل گئے,
ٹھیک ہے,
بک باؤنڈ نہیں رہے.
لیکن اس کی آپ پھر اہمیت پہ زور دے رہی تھی کہ آپ نے ہمیں یہ سمجھایا کہ یہ کنیکٹیوزم کیا ہے, کلیبریٹو لرننگ کیا ہے, چینل کیا ہے, اب اس کی امپورٹینس,
اس کی اہمیت یہ ہے کہ دو جگہوں پہ میں اس کی اہمیت ہمیشہ ڈسکس کرتی ہوں, ٹیچرس کے لیے کیا ہے اور بچوں کے لیے کیا ہے اور آنے والے وقت کے لیے کیا ہے. ٹیچرس کے لیے یہ ہے کہ جیسے میں نے ابھی کہا کہ ٹیچر کے پاس ایک سورس تھا وچ واز موسٹلی ٹیکسٹ, کسی بھی بک کا یا کسی بھی کانٹینٹ کا. ٹیچر کے لیے سہولت یہ ہو گئی کہ اب وہ ملٹیپل میڈیا کانٹینٹ یوز کر سکتا ہے تھرو دس کنیکٹیوٹی. بچوں کے لیے سہولت یہ ہو گئی کہ ناؤ دے آر موونگ ٹوورڈز کلیبریٹو لرننگ. ہم نے کہا پچھلی صدی میں وہ بہت انڈیویجولائزڈ لرننگ پہ چلے گئے تھے. ہر بچہ ہر صلاحیت نہیں رکھتا.
صحیح.
اس چیز کو مان لینا چاہیے, اور بچوں کی بھی اس میں ہم بہت زبردستی ان کی ٹریننگ کرتے رہے, ہر بچے کو ہر چیز سکھانے کی کوشش کرتے رہے. کلیبریٹو لرننگ سے بچوں کو یہ فائدہ ہونے والا ہے کہ ناؤ وی بلڈ ٹیمز. ہم پروجیکٹ کی صورت میں کام دے سکتے ہیں, ٹیمز اس بنیاد پہ بلڈ کر سکتے ہیں کہ جس بچے کی جو صلاحیت ہے وہ اپنی طرز کی ایکٹیویٹی اس میں ڈیزائن کر لے, اور پھر وہ एक दूसरे के साथ कोलैबोरेट करके काम कर रहे हो, तो वो जो इंडिविजुअलाइज्ड लर्निंग थी उसमें बच्चा बड़ा परेशानी से गुजर रहा था। अगर आप देखें तो एग्जामिनेशन सिस्टम में भी हर जगह पर एक बच्चा कितनी एबिलिटीज को एक वक्त में डेवलप कर सकता है, नहीं कर सकता। तो इस कोलैबोरेटिव लर्निंग का फायदा ये है कि टीम बिल्ड हो जाती है, बच्चों को पता चलता है कि अच्छा मैं अगर एक स्ट्रेंथ रखता हूँ तो आई शुड शेयर माई स्ट्रेंथ विद अदर्स,
ठीक है,
और दूसरे बच्चे भी इसी तरह से अपनी स्ट्रेंथ शेयर करते हुए एक कोलैबोरेटिव एनवायरनमेंट में काम कर रहे होते हैं,
ठीक है। और ये चीजें अप्लाई हो रही हैं मुख्तलिफ लेवल्स पे पाकिस्तान के?
जी बिल्कुल,
स्कूल और इवन यूनिवर्सिटीज के अंदर।
हाँ, पाकिस्तान के अंदर मसला ये है कि जैसे मैंने कहा यूनिवर्सिटीज लेवल पे तो थैंक्स टू HEC एंड अदर ऑर्गेनाइजेशन की उन्होंने बहुत हेल्प किया यूनिवर्सिटीज को। ऑलमोस्ट ऑल यूनिवर्सिटीज अब इस वक्त सभी कोई ना कोई एक लर्निंग मैनेजमेंट सिस्टम यूज कर रहे हैं जिसमें स्टूडेंट्स के ग्रुप्स भी बन रहे हैं, यहाँ तक के जो सोशल मीडिया ग्रुप्स हैं उनको भी इस काम के लिए इस्तेमाल किया जाता है, टीचर्स के भी ग्रुप्स बन रहे हैं। लेकिन जब हम स्कूल्स और कॉलेजेस लेवल पे जाते हैं, अभी मैं एक हफ्ता कबल कोटा गई हुई थी और तो कॉलेजेस लेवल के ऊपर वहां भी मेरी इंटरेक्शन कॉलेजेस के टीचर्स के साथ थी, वहां पर अभी तक ये चीजें प्रैक्टिस नहीं हो रही। हालांकि ये नहीं कहा जा सकता कि उनके पास टेक्नोलॉजी नहीं है या उनको एक्सेस नहीं है, अभी तक वहां शायद ये मैसेज इतनी स्ट्रेंथ के साथ कन्वे नहीं हो पाया। जब हमने एक ट्रेनिंग में एक छोटी सी एक्टिविटी में कुछ चीजें डिजाइन की तो लोगों ने बड़े अच्छे डिजाइन किए, बड़ी अच्छी एक्टिविटीज भी डिजाइन की, लेकिन शायद नंबर बहुत बड़ा है, नंबर ऑफ स्कूल्स, नंबर ऑफ कॉलेजेस, तो अभी उसमें हम पूरी तरह से इन चीजों की इंटरवेंशन नहीं कर पाए। इलीट स्कूल्स, सॉरी टू से, मुझे ये लफ्ज भी बोलने में अच्छा नहीं लगता, लेकिन देयर आर इलीट स्कूल्स एंड कॉलेजेस इन पाकिस्तान, वहां पर बहुत अच्छी तरह इम्प्लीमेंट हो चुका है,
ठीक है,
वहां के बच्चे ये सब कुछ कर रहे हैं, लेकिन पब्लिक सेक्टर स्कूल्स और पब्लिक सेक्टर कॉलेजेस में अभी इस तरह की एक्टिविटीज डिजाइन होती नजर नहीं आ रही, उस तरह की टीम बिल्डिंग और कोलैबोरेटिव लर्निंग भी बच्चों की नजर नहीं आ रही।
तो कैसे होगा अगर ये एक मुसद्दका और बेहतर एक टूल है लर्निंग का और रिकॉग्नाइज्ड है, सो इसको फिर पब्लिक सेक्टर के अंदर कैसे ले जाया जा सकता है?
लेकिन दो तरीके होते हैं हर चीज को। अगर आप केलम में हो तो एक दफा 2000 में इंटेल की तरफ से एक बड़ा अच्छा इनिशिएटिव था इंटेल टीच के नाम से। उस वक्त सिर्फ ये ट्रेनिंग थी टीचर्स के लिए कि हाउ टू यूज कंप्यूटर एज अ टूल। मैं ये समझती हूँ कि अगर इसी तरह का नेशनल लेवल का एक ट्रेनिंग मॉड्यूल डेवलप किया जाए जो अक्रॉस द कंट्री सब टीचर्स के लिए हो, टीचर्स को इनपुट देना बहुत जरूरी होता है। वंस यू गिव एन इनिशिएटिव टू टीचर्स तो फिर वो आगे खुद ही कैस्केड इफेक्ट होता है और बच्चों तक भी चला जाता है। लेकिन सबसे पहली जरूरत ये होगी कि असातिज़ा की जो ट्रेनिंग होती है ना इन सर्विस, उसमें इस मॉड्यूल की को डाला जाए और उनको सिखाया जाए कि हर बच्चे के घर पे हम पाकिस्तान में सबसे बड़ा मोबाइल नेटवर्क लिए बैठे हुए
हैं,
तो हम इन टूल को कैसे इस्तेमाल करें, ये सबसे पहले टीचर्स को सिखाना होगा।
ठीक, बहुत शुक्रिया आपका डॉक्टर अफशा हुमा, आपने मेरे लिए वक्त निकाला। एजुकेशनल हेड ऑफ डिपार्टमेंट एजुकेशन प्लानिंग पॉलिसी स्टडीज एंड लीडरशिप आप हमारे साथ थी, आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया। सामिन एक ब्रेक के बाद वापस आएंगे तो फिर बात हम करेंगे सेहत के ऊपर।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है, आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं, पता है www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम के सेगमेंट में हम बात करेंगे सेहत के ऊपर, और सेहत में भी आज बात ये होगी कि डिप्रेशन, यानी जिसको आप ज़हनी दबाव का नाम दे सकते हैं कि डिप्रेशन क्या चीज़ है, हेल्थ के ऊपर भी हमारा ये फोकस होगा, और ख़ास तौर पे ये कि हमारी फूड एंड न्यूट्रिशंस के जो हैबिट्स होती हैं क्या उनके ज़रिए किसी सतह पे इस चीज़ का जो है वो इससे बचा जा सकता है, इससे गुरेज हो सकता है और इसका हल मुमकिन है उसके ज़रिए। हमारे साथ हमेशा की तरह आज भी मौजूद हैं आयशा खालिद, न्यूट्रिशनिस्ट हैं और पंजाब फूड अथॉरिटी के साथ मुंसलिक हैं, मुख्तलिफ टेलीविजन प्रोग्राम्स और रेडियो प्रोग्राम्स में वो शिरकत करती हैं। عائشہ بہت شکریہ ایک بار پھر آپ نے ہمیں جوائن کیا.
جی السلام علیکم سر، کیسے ہیں آپ؟ ٹھیک ٹھاک ہیں؟
بالکل ٹھیک. جی تھینکس ٹو یو. اب میں یہ بتائیے گا کہ آپ بتا رہی تھی کہ جو اگلا مارچ کا مہینہ ہے وہ اوور آل بھی ویسے ہیلتھ اویئرنیس کے ریفرنس میں اس کا مہینہ ہے. سو ہم نے تو ایڈوانس ذرا ہیلتھ سے شروع کر دیا ہے. سو ہمیں یہ بتائیں کہ یہ ڈپریشن کیا ہے اور اس کے سمپٹمس کیا ہوتے ہیں، علامتیں کیا ہوتی ہیں انیشیل، پھر بعد میں ذرا ہم بات کرتے ہیں کہ اس کے کنٹرول کے لیے باقی ٹریٹمنٹ سے ہٹ کے ہماری جو فوڈ ہے اور جو ہیبٹس ہیں اس کے ذریعے اس پہ کنٹرول میں کیا مدد مل سکتی ہے.
اصل جو ڈپریشن ہے، ڈپریشن ایک بہت پریویلنٹ ڈیزیز ہے اٹ سیلف، ٹھیک ہے؟ اور اس کی جو اگر آپ اسٹارٹس کی بات کریں، یعنی اس میں ہم اعداد و شمار کی اگر بات کریں تو دنیا میں اس کی اسٹارٹس کچھ یوں ہیں کہ ہر تیسرا یا چوتھا جو شخص ہے وہ ڈپریشن کا شکار ہے. تو آپ اس سے مجموعی طور پر اندازہ لگا سکتے ہیں کہ 30 کروڑ سے زائد افراد ڈپریشن کا شکار ہوتے ہیں، ٹھیک ہے؟ اچھا، اب دوسرا جو ہمارا ہم بات کرتے ہیں کہ اس کی علامات کیا ہیں، کیونکہ ہم اکثر ایسا ہوتا ہے کہ جو انگزائٹی ہے، یعنی جسے ہم بے چینی ہے، اضطراب کی کیفیت ہے، اس کو بھی ڈپریشن کا نام دے دیتے ہیں اکثر، ٹھیک ہے؟
ٹھیک ہے.
اور اس میں ہمیں علامات نہیں پتا ہوتی کہ علامات کیا ہیں، تو اس لیے اس کو ڈپریشن کی کیفیت کہہ دینا یا ڈپریشن کی اس کو ہم علامات کچھ اور ہوں اور ہم اس کو ڈپریشن کہتے ہیں، کیونکہ اکثر ایسا ہوتا ہے کہ وقتی پاز کچھ اور ہو سکتی ہے، جیسے کسی بہت کلوز ون کا دنیا سے چلے جانا، یا کوئی بہت آپ کی قریبی چیز کا کھو جانا، یا کچھ اس طرح کی چیز، اس کو بھی ہم ڈپریشن کہہ دیتے ہیں، جبکہ ایسا ہوتا نہیں ہے، ٹھیک ہے؟ اچھا، اب اس کی علامات کیا ہیں ڈپریشن کی؟ سب سے پہلے آپ اس کو مجھے سن پا رہے ہیں؟
جی جی میں سن پا رہا ہوں.
جی اچھا، اس کی مجموعی طور پر علامات کیا ہیں؟ منفی سوچ ہونا، ٹھیک ہے، تھکاوٹ ہونا بہت زیادہ، عدم دلچسپی یعنی کسی بھی چیز میں دل نہ لگنا، یوں محسوس ہونا،
ٹھیک ہے،
یا یوں محسوس ہونا کہ مطلب انٹرسٹ کھو دینا،
ٹھیک ہے،
اف یو نو واٹ آئی مین، ٹھیک ہے. اور قوت فیصلہ میں کمی ہونا، یعنی کسی ڈیسیجن پاور بہت زیادہ ویک ہونا، اور یہ نہ سوچ پانا کہ اچھا ایک چیز ہم نے کرنی ہے، ہم اس کو کیسے کریں. اچھا، پھر خودکشی کے خیالات کا جو فروغ ہے، اب آپ دیکھ رہے ہوں گے کہ سوسائڈل نوٹس پہ، یعنی جو سوسائڈل ہماری سچویشن ہے، کس طرح بڑھتی جا رہی ہے، ریشو کس طرح بڑھتی جا رہی ہے، اس کے پیچھے جو بہت بڑی بلکہ سب سے بڑی وجہ جو سوسائڈ کرنے کے پیچھے جو ہے نا، وہ بھی ڈپریشن ہے،
ٹھیک ہے.
اچھا، اب ڈپریشن ڈائگنوز کرنا اٹ سیلف ایک بہت بڑا مسئلہ ہے. ہمیں ڈائگنوز نہیں کریں گے ہم ہوگا نہیں، تو ہم اس کا ٹریٹمنٹ کیسے کریں گے؟
بالکل.
تو کوئی بھی چیز، یعنی 40 روز 40 دن سے زیادہ پرولونگڈ جو بھی کیفیت ہو، جس میں آپ کے سمپٹمس پرولونگڈ ہو رہے ہیں، یہی جو سمپٹمس میں آپ کو بتا رہی ہوں، ٹھیک ہے، ہم اس کو یقیناً ڈپریشن بولیں گے.
ٹھیک. اچھا، اب یہ بتائیں کہ پاکستان کے اندر اس کے کچھ اعداد و شمار، کچھ سٹیٹس موجود ہیں؟
پاکستان دنیا کے مطلب ان ممالک میں تقریباً کوئی چوتھے پانچویں نمبر پر آتا ہے، جو ڈیولپنگ کنٹریز، یعنی جو ترقی پذیر ممالک ہیں جو ڈپریشن میں سب سے آگے ہیں، ان میں تیسرا چوتھا نمبر پاکستان کا بھی ہے، ٹھیک ہے. اور یہ بہت یقیناً بہت خطرے کی بات بھی ہے، کیونکہ آپ یہ دیکھ رہے ہیں آپ کی جو خودکشی کا ٹرینڈ ہے پاکستان میں کتنا زیادہ ہو رہا ہے ڈے بائی ڈے،
ٹھیک ہے.
تو اس کا میں خاص طور پر اگر میں کھانے کے ذریعے،
جی ہاں، ہم آتے ہیں ذرا اسی ٹریٹمنٹ کی طرف آتے ہیں. ڈائگنوسٹک کی آپ نے بات کی، آپ نے بتایا کہ یہ ایڈوائز ہے، کوئی ایگزیکٹ فگرز ہمارے پاس یا اس کے اسٹیٹس نہیں ہیں، لیکن جو میڈیا اطلاعات آتی ہیں، جو رپورٹس آتی ہیں، خبروں میں چھپتا ہے، اس میں کوئی شبہ نہیں ہے کہ مالی پریشانیاں، ذاتی پریشانیاں اور کچھ ایسے کیسز بھی ہیں جو پیورلی ہیلتھ کے نقطۂ نظر سے ڈپریشن سے لنکڈ ہیں اور اس میں کیجویلٹیز ہو رہی ہیں. سو اب آتے ہیں ذرا فوڈ کی طرف. عائشہ خالد، جو ہماری خوراک ہے، جو ہماری روٹین ہے، وہ کسی طرح سے مددگار ہو سکتی ہے اسے بچنے میں؟
بالکل ہو سکتی ہے. ڈپریشن بظاہر جو کہ ایک بہت معمولی مرض ہے، لیکن اس کا ہماری ذہنی جسمانی جو کنڈیشن ہے اس سے بہت گہرا تعلق ہے. ذہنی اگر ہم مطلب مینٹلی اگر سیک ہیں، تو میرے خیال میں ہم جسمانی طور پہ بھی काम नहीं कर पाएंगे। अच्छा, एक होता है ऑर्गेनिक डिप्रेशन और एक होता है इनऑर्गेनिक डिप्रेशन। जो ऑर्गेनिक डिप्रेशन है वो हमारे दिमाग में केमिकल चेंजेस की वजह से हो रहा होता है, तो यकीनन हमारे खाने का उससे बहुत बड़ा ताल्लुक है। और इनऑर्गेनिक डिप्रेशन होता है जो हमारा सिचुएशनल होता है, यानी किसी किसी हादसे का होना और किसी वाक्य के होने के बाद कुछ असरात जो आप पर मनफी रह जाते हैं, ठीक है, आप पर सोच आपकी मनफी हो जाती है जिस वजह से। तो अगर हम इन ऑर्गेनिक डिप्रेशन की बात करें, केमिकल चेंजेस हमारे दिमाग में, कुछ हॉर्मोन्स हैं, ठीक है, केमिकल्स बहुत ज्यादा बनने लग जाते हैं या जो बहुत कम बन रहे होते हैं, जिसकी वजह से डिप्रेशन हो जाता है। उसमें हमारे जो मददगार गजाएं हैं, मैं जनरली अगर आपको बताऊँ तो मछली के ऊपर हमने स्पेसिफिकली टॉपिक हमने रखा था, ठीक है, मछली यकीन क्योंकि प्रोटीन पैक फूड है, मछली का बहुत इसमें असर है क्योंकि इसमें ओमेगा 3 फैटी एसिड है और जो हमारा व्हाइट मैटर है दिमाग का, उनको बनाने में, उसके उसकी डेवलपमेंट में बहुत हेल्प करता है, न्यूरॉन्स को बनाने में बहुत हेल्प करता है, तो प्रोटीन में एक बहुत अच्छा सोर्स है। अच्छा, देन फल, ताज़ा फल, सब्जियाँ और जो हमारा वाइटामिन बी और डी, यानी जो बी है जो हमारे पालक में होता है, हमारे अंडों में है, हम दूध की बात करें तो दूध हमारे लिए बहुत अच्छा है, दूध का इस्तेमाल, यानी डेयरी का इस्तेमाल, एक दिन में 2-3 ग्लास दूध का इस्तेमाल वैसे भी हड्डियों के लिए भी बहुत अच्छा होता
है।
तो अगर हम डिप्रेशन की बात करें तो इसमें भी इसका इस्तेमाल बहुत अच्छा है। देन अगर हम लाल लोबिया, ठीक है, यानी वो हमारे लेंटिल्स एंड पल्सेस में जो प्रोटीन, क्योंकि प्रोटीन जरूरी है, अमीनो एसिड्स हमारी हेल्थ के लिए, ब्रेन हेल्थ के लिए बहुत जरूरी है, तो उसमें हमारा जो लाल लोबिया है उसका इस्तेमाल बहुत अच्छा है। वाइटामिन बी की मकदार में सब पालक है, ठीक है, मछली है, उसमें बी का बहुत अच्छी मकदार में वाइटामिन बी पाया जाता है। फिर मसूर की दाल,
ठीक है,
आपने अक्सर वो दालों में हमारे घरों में इस्तेमाल हो रही होती है, मसर, काले मसर, मसूर।
तो आयशा, ऐसे अजरा तफन्नन आप जिन जिन अशिया का जिक्र कर रही हैं कि जिस तरह की खुराक उससे बचने में मदद दे सकती है, सो इस एतबार से तो पाकिस्तान में डिप्रेशन बिल्कुल नहीं होना चाहिए, क्योंकि मसूर की दाल भी बहुत खाई जाती है और इसके अलावा ऑफ कोर्स फिश भी बहुत खाई जाती
है। हम खाए, हमारी एक तो टाइमिंग ठीक नहीं, और अगेन मैंने बात की है कि ऑर्गेनिक है या इनऑर्गेनिक है, डिप्रेशन का डायग्नोसिस भी तो जरूरी है ना, ये नहीं कि सिर्फ खाना खाते रहेंगे तो खाना, तो खाना
बल्कि खाना तो समटाइम डिप्रेशन के अंदर इटसेल्फ जो पेशेंट है वो खाना ही खाया जाता है।
बिल्कुल, तो खाने का जो है वो सिर्फ खाने की तो बात नहीं, खाने से अगर कोई चीज हल होती हो या किसी चीज का इलाज होता हो, तो मेरे ख्याल में हम बजाते खुद अगर हम पाकिस्तानियों की बात करते हैं तो सारे पाकिस्तानी बहुत हेल्दी हो जाए। लेकिन खाने की सिर्फ बात नहीं है, बात हमारे हालात भी तो है, जैसे अब यहाँ पे जो ट्रेंड्स चल रहे हैं, जो हमारे यहाँ पे जो हालात वाकियात हो रहे हैं, जो हादसात हो रहे हैं रोजमर्रा जिंदगी में, जो इवन के जो चीजें यू नो आफात जो आ रही हैं, जो आती भी हैं, जैसे कभी किसी बच्चे के साथ ये हो गया, फलाने के साथ ये हो गया, तो कुछ लोगों के साथ पर्सनल लाइफ में जो कुछ हादसा ऐसे हो रहे होते हैं जिनको ओवरकम करना यकीनन सिर्फ गजा से मुमकिन नहीं होगा, उनको तो जाहिर है माहिर रफ्तार से
वो भी रजू करना होगा, लेकिन ये सिर्फ मददगार हो सकती है, बाकी जो कुछ ऐसे एंजाइम्स पैदा करने में जिससे डिप्रेशन से निपटना आसान है, लेकिन अल्टीमेटली डॉक्टर के पास जाना ही उसका हल है, यही बता रही हैं आप।
बिल्कुल 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 ऐसा ही है, लेकिन उसके साथ मैंने कुछ प्रोमिनेंट गजाई हिदायत जरूर बताई हैं, जैसे कि वाइटामिन बी मछली का इस्तेमाल, और अगर हम एक अच्छा लाइफस्टाइल गुजार रहे हैं और चाहते हैं कि आइंदा भी उसका हमारी आने वाली जिंदगी में उसके अच्छे असरात रहें, तो अच्छी खुराक, अच्छी गजा और गजाइत से भरपूर अगर हम लेते हैं तो यकीनन मेरे ख्याल में। अच्छा, और सबसे बड़ा एक फैक्टर कि जंक फूड का इस्तेमाल, यानी जो डाइट मशरूबात हैं, और क्योंकि रिसर्च में पढ़ रही थी उसका बहुत अच्छा लिंक बताया गया कि जो डाइट मशरूबात इस्तेमाल करते हैं ये सोच के कि हम कार्बोनेटेड बेवरेजेस बाकी नहीं ले रहे क्योंकि उसमें चीनी की क्वांटिटी ज्यादा है, तो डाइट मशरूबात ले रहे, तो उसका भी डिप्रेशन से बहुत गहरा ताल्लुक है, उसका इस्तेमाल नुकसान दे।
अच्छा, बहुत शुक्रिया आयशा खालिद, न्यूट्रिशनिस्ट, पंजाब फूड अथॉरिटी से आपकी वाबस्तगी, आपने हमें ज्वाइन किया, एक बार फिर आपके हम मशकूर हैं। और सामिन, हम ब्रेक लेंगे, ब्रेक के बाद वापस आएंगे और फिर हम बात करेंगे स्पोर्ट्स पे।
BOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए। دور جانے کی ضرورت نہیں۔ وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔
یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام کے اس حصے میں ہم بات کریں گے اسپورٹس پہ، اور اسپورٹس میں کرکٹ پی ایس ایل سیزن 4۔ متحدہ عرب امارات میں اب 3 مختلف شہروں کے اندر یہ میچز جاری ہیں۔ اب سے کچھ دیر پہلے کوئٹا گلیڈیٹرز نے اسلام آباد کو 7 وکٹ سے بآسانی شکست دے دی ہے، اور اس میں ایک بار پھر اہم کردار ادا کیا عمر اکمل نے۔ پچھلا میچ تقریباً تنے تنہا وہ کوئٹا گلیڈیٹرز کو جتوانے میں کامیاب ہوئے باقاعدہ اننگز بلڈ کرنے کے بعد، اور اس میں بھی آج 44 رنز انہوں نے اسکور کیے۔ اور ایک بار پھر یہ کہہ رہے ہیں کرکٹ پینڈرز کہ عمر اکمل بدلے ہوئے عمر اکمل نظر آتے ہیں، اپنے فٹنس پہ بھی توجہ دے رہے ہیں، اور سب سے زیادہ جو ان کے ساتھ ایشوز تھے کہ شاید وہ ہائپر ہیں، اور وہ جو ہے ڈسپلن یا اپنا غصہ یا اپنا ایٹیٹیوڈ جو ان کا مسئلہ ہے جو بیان کیا جاتا تھا، اس پہ بھی کنٹرول کرتے ہوئے نظر آتے ہیں۔ تو کیا عمر اکمل ایک کامیاب پی ایس ایل کے بعد ٹی ایم میں واپس آ سکتے ہیں، یہ بھی بات ہوگی۔ ٹیموں کے بیلنس کے اوپر بھی بات ہوگی۔ کوئٹہ گلیڈیٹر شاید اگر اس کا موازنہ باقی ٹیموں سے کریں تو اتنے بڑے نام اس کے اندر نہیں ہوں گے، آف کورس سرفراز کیپٹن ہیں پاکستان کی، تینوں فارمیٹ کی کرکٹ کے وہ اس کا حصہ ہیں، عمر اکمل اس کے اندر موجود ہیں، احمد شہزاد ہیں، لیکن یہ ٹیم بہت بیلنس نظر آتی ہے، اور اس کا جو بالنگ اسکواڈ ہے وہ مجھے لگتا ہے کہ سارے اس ٹیم جتنی بھی اس میں شریک ہیں سب سے بیسٹ اس کا بالنگ اسکواڈ ہے۔ اس کے اندر سہیل تنویر جیسا ایکسپیرینس بھی ہے، اس کے اندر مقصود جیسا لڑکا جو ہے، مدثر جیسا معافی چاہتا ہوں، وہ شارپ اور ایک ذہین بالر اس میں وہ نظر آتا ہے، اور اس کے اندر ایک اچھی اسپیڈ سٹار بھی ہے جس کو آپ عرفان جونیئر کے نام سے جانتے ہیں، اسپن کا شعبہ بھی بہت مضبوط ہے، نواز ہیں اور فواد ہیں، سو بالنگ کا اسکواڈ بہت اچھا ہے۔ ابھی بہت ابتدائی مرحلہ ہے، لیکن اچھی بات ایک اور یہ کہ وہ لاہور قلندر کے لیے کہ کم از کم پہلے دو میں سے وہ ایک میچ جیتنے میں کامیاب ہوئے۔ پہلا میچ بھی وہ اچھا کھیل رہے تھے لیکن ہار گئے بڑے تھوڑے سے مارجن سے، اب دوسرا میچ جیت گئے، اور پھر اب دیکھنا یہ ہے کہ وہ اگلے میچز میں کیسے پرفارم کرتے ہیں۔ کیا لاہور قلندر ایک مختلف سائیڈ ہے؟ کیا وہ اس بار باٹم کی بجائے کہیں ٹاپ پہ آنے کی اہلیت رکھتی ہے؟ انالیسز ہم لیں گے، ہمیں ڈاکٹر کاشف انصاری جوائن کر رہے ہیں، یو ایس بیسڈ کرکٹ انالسٹ ہیں۔ سلیم خالق ہمارے ساتھ متحدہ عرب امارات سے ہوں گے، جو کہ پی ایس ایل کو وہاں سے کور بھی کر رہے ہیں، پی ایس ایل 4 کو۔ ڈاکٹر کاشف بہت شکریہ آپ کا، کیسا جا رہا ہے پی ایس ایل 4 اب تک؟
السلام علیکم اسد بھائی، ماشاء اللہ بہترین پی ایس ایل 4 جا رہا ہے، بہت زبردست ٹیلنٹ دیکھنے کو مل رہا ہے، 4-5 لڑکے جیسے کہ آپ نے فرمایا بہت زبردست ہیں جن کے اوپر نظر رکھنے کی ضرورت ہے، اور ساتھ ساتھ یہ بھی ہم دیکھ رہے ہیں کہ پاکستان کے وہ لڑکے جن کو تھوڑا بہت تھکن تھی جن میں یا زنگ لگ گیا تھا یا جن کی پرفارمنس تھوڑی خراب تھی پچھلے 6-8 مہینوں میں، وہ بھی اب بہتری کی طرف جا رہی ہے، خاص طور پہ عامر کی
صحیح.
تو یہ بہت بہت پازیٹیو سائنس ہیں، لیکن ابھی پریمیچور ہے کچھ کہنا، ایک ہفتہ 10 روز اور پی ایس ایل گزر جائے، 15-20 میچز ہو جائیں، اس کے بعد پھر ایکیومولیٹو ہم دیکھیں گے کہ کیسا پرفارمنس ہے، لیکن اب تک ماشاءاللہ بہترین ہے، لیکن گراؤنڈ خالی ہے،
گراؤنڈ خالی ہے، یہ بڑا افسوس کی بات ہے، لیکن ایک بات یہ ہے کہ
چوتھے پی ایس ایل تک گراؤنڈ خالی ہے، کوئی نئی چیز نہیں ہے اس میں، لیکن خاص صاحب نے بہترین فیصلہ کیا ہے، کل کے اگلا پی ایس ایل انشاءاللہ تعالی پورا پاکستان میں ہوگا، جس کی جتنی بھی تعریف کی جائے اور جتنی اس کی سپورٹ کی جائے کم ہے۔
ہاں لیکن وہ ڈیپینڈ کرتا ہے کہ سیکیورٹی کیا ہے، باقی پلیئرز آنا اس میں پسند کرتے ہیں نہیں کرتے، یہ ساری چیزیں خیر اس وقت کے ساتھ جڑی ہوئی ہیں۔ ہمیں سلیم خالق صاحب نے جوائن کیا ہے، وہ اس وقت وہاں پہ متحدہ عرب امارات میں بھی ہیں، انہوں نے گزشتہ روز شاداب خان سے گفتگو کی، باقی پلیئر سے بھی ان کی بات چیت ہو رہی ہے۔ سلیم خالق صاحب بہت شکریہ آپ کا، پی ایس ایل کیسا جا رہا ہے؟ گراؤنڈز اگرچہ خالی ہیں لیکن پلیئرز کا جو اپنا مورال ہے وہ کتنا آگے ہے، اور کیونکہ ورلڈ کپ اس کے بعد ہے، ہر پلیئر کی بظاہر یہ خواہش لگتی ہے کہ وہ بہت اچھا پرفارم کرے تاکہ سلیکٹر سارے وہاں پہ بیٹھے ہیں، ٹیم کوچ بیٹھے ہیں، آف کورس جو پاکستانی ٹیم کا کیپٹن ہے وہ ان میں موجود ہے، سو یہ ایک بڑا وینچر ہے میرا خیال ہے ان پلیئرز کے لیے جو واپسی کا راستہ بنانا چاہتے ہیں یا جو ایمرج کرنا چاہتے ہیں۔
جی بالکل درست فرمایا آپ نے، لیکن سلیکٹر تو آپ کے یہاں امریکہ ہیں، میں چیف سلیکٹر، تو लेकिन प्लेयर्स के पास ज़ाहिर अच्छा मौका है क्योंकि इंटरनेशनल लेवल की क्रिकेट होती है यहाँ पे जा रहे हैं, दुनिया भर से अच्छे क्रिकेटर्स आ रहे होते हैं, दुनिया भर में मैचेस देखे जा रहे होते हैं। आपने देखा होगा PSL की परफॉर्मेंस, कई क्रिकेटर्स को टेस्ट क्रिकेट तक खिला दी गई है और डोमेस्टिक क्रिकेट में जो पूरे साल मेहनत करते रहते हैं ज्यादा नजरअंदाज रहते हैं। वजह यही बड़ा प्लेटफॉर्म है, यहाँ जरा से भी दो तीन मैच में परफॉर्म करेंगे तो शहरों में आ जाते हैं लोग, फिर जाने लगते हैं आपको। तो अच्छे मैचेस हो रहे हैं अभी, लेकिन आपने जैसे जिक्र किया कि ग्राउंड खाली है, इस वक्त भी मैं देख रहा हूँ कि पिशावर में लाहौर नगर का मैच होने वाला है लेकिन स्टेडियम में बहुत कम लोग मौजूद हैं।
सही।
एक तो वजह यही है कि UAE में जाहिर है इतनी ज्यादा क्रिकेट हो रही है, लोगों के पास ऑप्शंस बहुत हैं और पाकिस्तान की भी मजबूरी है। इस साल तो वैसे हम 8 मैचेस हो रहे हैं वहाँ पे, अगले साल की बात भी हो रही है और हो सकता है कि लीग जब पाकिस्तान मुंतकिल हो तो लोगों की दिलचस्पी बढ़े। लेकिन उसमें एक पॉइंट हमें ये भी देखना पड़ेगा कि अगर एक ही शहर में या दो शहरों में मैच हुए तो दो तीन मैचों बाद वहाँ भी यही हाल होगा, खाली ग्राउंड होंगे।
ठीक है,
तो हमें कम से कम 4 या 5 सेंटर्स को तैयार करने पड़ेंगे।
एग्जैक्टली, बिल्कुल सही कहा अगले उसके लिए। डॉक्टर काशिफ, आपके ख्याल में 3-4 प्लेयर्स, मतलब मैं भी अपनी राय दे देता हूँ, उमर अकमल, आसिफ, हुसैन तलत और ऑफ कोर्स आमिर भी, चूँकि उनके ऊपर भी बड़ा क्रिटिसिज्म था, ये बड़ी सख्त स्क्रीनिंग में होंगे, फ़हीम अशरफ भी, कि ये कैसा परफॉर्म करते हैं, ये टीम में जा सकते हैं वर्ल्ड कप के लिए या नहीं जा सकते हैं, ये इवेंट उनके लिए बड़ी अहमियत रखता है। मुझे लगता है कि उमर अकमल, आसिफ में से कोई एक प्लेयर ही ऊपर जाएगा क्योंकि दोनों का तकरीबन स्टाइल एक है, दोनों की गालबन नंबर पोजीशन भी चौथा या पांचवा नंबर है, सो दोनों में से किसी एक का टीम में होना ज़रूरी है। सो दोनों एक तरह की क्रिकेट बज़ाहिर खेलते हैं और कोशिश दोनों की है कि वो अच्छा परफॉर्म करके, एक उमर चाहते हैं कि जगह बनाएं और वो चाहते हैं कि अपनी जगह कायम रखें। आपकी राय, सबसे ज़्यादा जिसके ऊपर माइक्रोस्कोपिक जिसकी मॉनिटरिंग हो रही होगी वो कौन कौन से प्लेयर्स हैं?
एक तो उमर अकमल है, बिल्कुल सही कहा आपने, उमर अकमल और आसिफ में से एक जाएंगे और यकीनन उमर अकमल ने जिस तरह की परफॉर्मेंस 2 गेम्स के अंदर दी है, मुझे लगता है कि उमर अकमल कुछ तहिया करके आए हैं और कुछ सोच के आए हैं और पाकिस्तान के लिए बड़ी खुशाइन बात है अगर उमर अकमल
और फिटनेस भी बेहतर की है,
सलाहियतों के मुताबिक खेले। आसिफ को पिछले साल भर में हमने बहुत चांसेस दिए, बेशक कि आसिफ अपने 2 गेम्स के अंदर बेहतर परफॉर्म कर चुके हैं लेकिन अभी बहुत कुछ उनको साबित करना बाकी है। इस तरह से शादाब है, शादाब को अपनी बॉलिंग के ऊपर बहुत काम करने की जरूरत है, अब लड़कों ने मुखालिफ टीमों ने उनको रीड कर लिया है, समझ लिया है, तो शादाब के ऊपर भी अच्छी, हमारे पास कोई चॉइस नहीं है लेकिन स्पिन डिपार्टमेंट में शादाब को बहुत मेहनत करने की जरूरत है। उमर खान वो उभरते हुए बॉलर है, अभी बहुत जल्दी है कुछ कहना लेकिन 2-4-6 मैचेस के बाद उमर खान का भी नाम ऊपर लिया जाएगा। नवाज के लिए मैं हमेशा से काफी पॉजिटिव रहा हूँ कि नवाज के साथ हमने ज्यादा की, कम गेम्स खिलाएं, नवाज के ऊपर भी काफी माइक्रोस्कोप रहेगा। इसी तरह फास्ट बॉलिंग के शोबे के अंदर भी आप जुनैद खान के ऊपर रख सकते हैं, जुनैद खान आने की पूरी भरपूर कोशिश करेंगे और जुनैद खान की परफॉर्मेंस पे नजर रखने की जरूरत है। और कल हारिस रऊफ की जो परफॉर्मेंस थी और आज फिर देखना है कि वो कैसी बॉलिंग करते हैं। मैं समझता हूँ कि 145 का हमारे पास कोई बॉलर ही नहीं है जो 145-146 के स्टार से गेंद कर रहा हो, स्विंगिंग यॉर्कर्स कर रहा हो, तो मैं समझता हूँ कि हारिस रऊफ जो है वो पाकिस्तान की बॉलिंग, फास्ट बॉलिंग के शोबे में बहुत कुछ कर सकते हैं अगर वो अपनी फिटनेस और परफॉर्मेंस को बरकरार रखें पूरी PSL के दौरान।
जी, आपके ख्याल में सलीम खालिक, कौन कौन से प्लेयर अंडर माइक्रोस्कोपिक मॉनिटरिंग ऑब्जर्वेशन वो हैं जिन पे सिलेक्टर्स की नज़र होगी, जिन पे कोचेस की नज़र होगी, ख़ासतौर पे बॉलिंग में जैसे आरिफ रऊफ का नाम लिया है, इरफान जूनियर और फिर ये मुदस्सिर ख़ासतौर पे T20 के अतबार से बड़ा शार्प और ज़हीन बॉलर नज़र आता है क्वेटा ग्लैडिएटर के साथ जो हैं। सलीम खालिक जी, सलीम साहब आप मुझे सुन सकते हैं? जी सलीम साहब की आवाज़ नहीं आ रही है, सो हम वापस जाते हैं डॉक्टर काशिफ सोहेल की तरफ। लेकिन मीनवाइल सामीन, आपको भी हम ये बताते चलें कि 0800-777-789 ये हमारा टोल फ्री नंबर है, कॉल कीजिए, PSL के ऊपर अपनी राय दीजिए, हमारे पैनलिस्ट भी हमारे साथ हैं, उनसे सवाल कीजिए या अपना तबसरा कीजिए। टोल फ्री नंबर है, अगर आप लैंडलाइन से गाल करेंगे तो फ्री पड़ेगा, 0800-777-789। सो जी डॉक्टर काशिफ साहब, फास्ट बॉलिंग में ये टैलेंट काफ़ी वैसे अच्छा नज़र आया है, इरफान जूनियर का एक बड़ा ऑर्थोडॉक्स वो है, एक्शन है, अनऑर्थोडॉक्स मुश्किल है, लेकिन उस तरह से जितने इन्होंने पिछले PSL में मुतासर किया था सिवाय आखिरी मैच के जिसमें केविन पैटरसन ने उनको मारा, इस बार उनके यार्कर्स कम फील हो रहे हैं।
जी अभी वो उस लेवल अभी उस तरह से तैयार नहीं हुए, मैं समझता हूँ कुछ वक्त मजीद गुजारेंगे ये कोचेस के साथ तो अपने जिस्म पे भी काम करेंगे, अपने यॉर्कर्स पे भी काम करेंगे और स्लो डिलीवरीज पे भी काम करेंगे, ये तीनों चीजें उनको फौरी तौर पे काम करने की जरूरत है और उम्मीद है कि वो अपने आप को मनवाएंगे। लेकिन वर्ल्ड कप में शामिल हो पाएंगे, मैं नहीं कह सकता कि ये होगा, क्योंकि मुश्किल लग रहा है मुझे, क्योंकि अगर वर्ल्ड कप में फास्ट बॉलिंग के स्क्वाड आप देखें और हारिस रऊफ अपनी परफॉर्मेंस को बरकरार रख पाए अगर आइंदा 4-6 हफ्ते के लिए, और खासतौर पर उसके बाद जो ऑस्ट्रेलिया की सीरीज आ रही है उसके दौरान, तो मैं समझता हूँ कि फिर हारिस रऊफ का जो चांस है वो ज्यादा होगा किसी भी दूसरे फास्ट बॉलर के मुकाबले में। आपके पास फास्ट बॉलिंग के शोबे में आमिर हो गए, आपके पास उस्मान शिनवारी है, आपके पास जुनेद खान है, इस तरह से हसन अली है, तो मैं समझता हूँ कि वो जरा सा मुश्किल होगा किसी छठे या सातवें फास्ट बॉलर को अपनी जगह बनाना।
अब्बास ने मुल्तान सुल्तान में तो जगह बनाई है, क्या वो वर्ल्ड कप स्क्वाड में भी जगह बना सकते हैं?
हो सकता है, बिल्कुल हो सकता है, बिल्कुल हो सकता है
इंग्लिश कंडीशन के लिए। जी हाँ, खास तौर पर सलीम खालिद साहब, अब जरा हम बात कर रहे थे कि कौन कौन से प्लेयर्स जो हैं उनके ऊपर खास तौर पर नजरें होंगी, इमर्जिंग प्लेयर्स भी चूंकि कैप्टन ये इंदिया दे चुके हैं कि हम नए प्लेयर्स को भी देखेंगे कि उनमें से कौन सा प्लेयर रस्ता बना सकता है, और बाकी ऑफकोर्स जिसके फॉर्म फिटनेस नज़र आएगी वो लोग भी जाएंगे। सो आपके ख्याल में किन प्लेयर्स के ऊपर नज़र होगी वहाँ पर?
असल बात यह है कि वर्ल्ड कप स्क्वाड में बहुत ज्यादा चेंजेस होनी नहीं है, जो प्लेयर्स खेल रहे हैं मेरा ख्याल है वो ही खेलेंगे, एक आध कोई आ गया तो आ गया। दूसरी चीज ये कि पीएसएल बहुत बड़ा टूर्नामेंट है, इसमें काफी टाइम है, बहुत मैचेस हो रहे हैं, यहाँ अभी कोई हीरो बनेगा
कोई जीरो होगा,
जीरो बनेगा, तो ये बहुत सारी चीजें ऐसी आएंगी। अभी अगर हम किसी के बारे में कहें कि बारिश ने 4 विकेट कर दी तो वो आ जाएगा, इसने ऐसा कर दिया तो वो कर दिया, ऐसा मुमकिन नहीं।
और वैसे ये भी है कि देखें इसी बीएसएल से 2 बार उमर अकमल ने कमबैक किया, सॉरी कामरान अकमल ने, और दोनों बार वो उसको मेंटेन नहीं कर सका इंटरनेशनल क्रिकेट के अंदर। अहमद शहजाद ने किया, वो भी फ्लॉप हो गया। जी
आपको याद होगा पिछले साल कामरान अकमल की बड़ी अच्छी परफॉर्मेंस थी, लेकिन फाइनल में वो जीरो बन गया। जो लोग उनको हीरो बनाए हुए एक मैच की परफॉर्मेंस उनको बुरा भला कहने लगे और फिर उनको चांस रह गया, तो यही है कि अभी और
ठीक है। अब जरा टीम कॉम्बिनेशंस पे आते हैं, इस दफ़ा ऑफकोर्स मुल्तान सुल्तान भी है, क्वेटा ग्लैडिएटर है, अभी पिशावर जलमी और लाहौर का मुकाबला हो रहा है। लाहौर तो अनफॉर्चुनेटली कहना चाहिए, लाहौर कलंदर का नाम आते ही लोग हंसने लग जाते थे कि अच्छी टीम होने के बावजूद हार जाती थी, हर बार टीम उसकी अच्छी होती थी।
जी
जी प्लीज। हाँ
कल मैच के बाद जो लाहौर कलंदर का मैच हुआ तो वसीम अकरम जब वापस जा रहे थे तो लाहौर कलंदर के स्टैंड की तरफ से उन्होंने कहा कि मुझे आलू कहकर किसी ने पुकारा है, काफी गुस्से में थे उसी मकरम। तो उसके बाद पीसीबी के एक ऑफिसर बीच में पड़े, उन्होंने सिक्योरिटी एहलकारों से शिकायत कर दी, सिक्योरिटी एहलकार गए लाहौर कलंदर के जो स्टैंड है वहां पे और दो अहम शख्सियात जो है उनको एक्रेडिटेशन कार्ड ले लिए और उनको ले गए अपने साथ। बाद में वहां मौजूद खवातीन ने क्लियर करने की कोशिश की कि इन लोगों को कोई ताल्लुक नहीं, तो उनको तो हटा दिया वहां से, लेकिन फिर लाहौर वालों ने इल्जाम लगाया कि जमात वसीम है कराची के कप्तान, उन्होंने वसीम अकरम ने और मोहम्मद आमिर ने कुछ नाजेबा इशारे किए खुद स्टैंड की जानब देखकर, और जहाँ खवातीन भी मौजूद थी तो उनके खिलाफ एक्शन लिया जाए। तो ये रिपोर्ट बाकायदा तौर पर तहरीरी तौर पर मैच रेफरी को दी गई है, जो अब उस पर एक्शन लेना चाहे तो ले सकते हैं। तो पीएसएल में क्रिकेट तो हो रही है, साथ साथ इस तरह के भी वाकयात चल रहे हैं। और एक और भी एक बड़ा इशू चल रहा है जो अभी चूंकि फाइनल नहीं हुआ तो मैं अभी डिस्क्लोज नहीं कर सकूंगा, लेकिन एक और बड़ा मामला भी चल रहा है पीएसएल के हवाले से।
अच्छा चलो, अगर अब आप डिस्क्लोज नहीं करना चाहते, अब टीम्स के फेवरेट्स अभी अगेन फिर बहुत अर्ली है, लेकिन जो कॉम्बिनेशन हैं वो अब सामने आ चुके हैं, सारी टीमें मैचेस एक एक दो दो मैच खेल चुकी हैं, लाहौर कलंदर तीसरा मैच खेलने जा रही है। डॉक्टर काशिफ, किस टीम का कॉम्बिनेशन बहुत अच्छा है?
ये एक तो क्वेटा ग्लैडिएटर है और दूसरी लाहौर की है, ये दो टीमें हैं कि जिनकी कॉम्बिनेशन अच्छी है, लेकिन हम बदकिस्मत ये है कि लाहौर कलंदर चाहे ब्रेंडन मैकेलम को ले चाहे एबी डिविलियर को ले, बड़े बड़े नाम वो लेते हैं, करोड़ों रुपया खर्च करते हैं, लेकिन वो ग्राउंड में जाके परफॉर्मेंस नहीं दे पाते, तो लाहौर कलंदर के साथ ये मसला। लेकिन ये दो टीमें मेरी नजर में बहुत ही बैलेंस टीमें, कराची की टीम का मसला उनकी बैटिंग लाइन है, इस्लामाबाद के अंदर भी शोएब मलिक के ऊपर वो बहुत ज्यादा इनसार कर रहे हैं,
मुल्तान की
दो टीमें मेरी नजर में सबसे ज्यादा बैलेंस साइड है।
जी एग्जैक्टली, बिल्कुल मेरा भी यही ख्याल है कि मैं तो इस दफा लाहौर कलंदर को क्या कहना चाहिए फैन सपोर्ट भी कर रहा हूँ कि मेरे ख्याल में इस दफा कॉम्बिनेशन के एतबार से बेस्ट है, और चूंकि तमाम तीनों सीजन में वो बॉटम पे रही है सो उसके मोरल बूस्टर के लिए। सलीम खालिक, आपके ख्याल में टीम कॉम्बिनेशन बेस्ट टीम कौन सी नजर आती है ऑन पेपर?
क्वेटा ग्लैडिएटर आप देख रहे हैं अच्छा परफॉर्म कर रही है, लाहौर की टीम भी अच्छी, लेकिन बदकिस्मती से लाहौर के जो कप्तान है मोहम्मद हफीज वो इंजर्ड हो गए। अब बात ये है लाहौर के साथ ये मामला भी रहता है, वो जिस प्लेयर को ले या तो वो इंजर्ड हो जाता है या कोई और मसला हो जाता है,
आउट ऑफ फॉर्म रहता है,
हाँ जी, सैफ हफीज का नाम और उनको मतला पड़ेगा। आज का मैच तो नहीं खेल रहे हो, आगे भी नहीं पता कितने मैच से बाहर होंगे, लेकिन फिर कोई बात आ जाती है, इतने सारे मैच होने हैं ना कि हम अतीत से कोई प्रेडिक्शन नहीं कर सकते।
नहीं, मैं प्रेडिक्शन की बात ही नहीं कर रहा कि कौन आगे आएगा, मैं ये कह रहा हूँ कि टीम कॉम्बिनेशन किसका अच्छा है।
इनका अच्छा है, कोई टेक ग्लैडिएटर का अच्छा है, पिछले क्वार्टर ने बड़ी अच्छी इनिंग खेली, अहमद शहजाद आउट ऑफ फॉर्म है लेकिन उमर अकमल अच्छा परफॉर्म कर रहे हैं, सरफराज भी वहाँ पे मौजूद है, सुरेल तनवीर ने देखा 4 विकेट ली, इसी तरह लाहौर की टीम जो है उसने भी आगाज अच्छा लिया, मुल्तान फुल्तान के शाहिद अफरीदी और शोएब मलिक है, जिस तरह से उन्होंने पिछला मैच फिनिश किया आपके सामने, कराची की टीम भी पेपर पे अच्छी है, सारी टीम
लेकिन ये बताइएगा डॉक्टर काशिफ कि क्वेटा ग्लैडिएटर्स वो हमेशा डार्क हार से साबित हुए, क्या सरफराज का कमाल है, कॉम्बिनेशन है, यानी कोई बड़े बड़े नाम उस तरह उनको कोई बहुत हाईली रेट नहीं किया जाता, मीडिया हाइप भी जो है वो आपको पता है कि जिनके बड़े बड़े मीडिया पार्टनर्स हैं वो उनके साथ होती है, और क्वेटा ग्लैडिएटर ने तीनों इवेंट में चौंकाया है और इस चौथे इवेंट में भी वो दोनों मैच जीत चुकी है।
जी, चारों फैक्टर्स हैं, मेरा ख्याल है जो आपने जिनका तस्करा किया, क्वेटा ग्लैडिएटर के जो ओनर है नदीम साहब, जब आप उनसे मिले या आपसे मुलाकात हुई हो, बड़े लो प्रोफाइल और बड़ी मध्यम आवाज रखते हैं, इन तमाम चीजों को बहुत ज्यादा बिलीव करते नहीं है, वो ग्रास रूट लेवल पे क्रिकेट को पिछले 20-30 साल से फरोग देने की अपने तई कोशिश कर रहे हैं, और यही है जो है इसकी अकासी उनकी टीम में नजर आती है कि लड़कों पे इंडिविजुअली काम करते हैं वो, और मोइन खान उनके उनके लड़कों को तैयार करते हैं। मेरा ख्याल है कि वो थोड़ा सा अंडर रेटेड रहे हैं हमेशा, लेकिन सरफराज की कप्तानी और बाकी टीम प्लेयर्स की परफॉर्मेंस की बिना पर वो आगे तक पहुंच जाते हैं, और इस साल भी उम्मीद यही है कि इंशाल्लाह ताला वो बहुत अच्छा परफॉर्म करेंगे।
एक एथिक्स का मैं क्वेश्चन अभी करना चाहता हूँ आपसे भी और सलीम खालिक आपसे भी, कि अब जैसे सरफराज हैं, ऑफकोर्स वो पाकिस्तानी टीम के कैप्टन हैं, लेकिन चलो प्लेयर्स हैं, लेकिन जो पाकिस्तानी टीम के कोच हैं या पाकिस्तान की जो पावरफुल क्रिकेट कमेटी के रुकन हैं जैसे वसीम अकरम हैं, वो मुख्तलिफ टीमों के साथ उनकी वाबस्तगी है, सो ये थोड़ा क्लैश ऑफ इंटरेस्ट नहीं हो जाता कि नेचुरली वो अपने प्लेयर्स को बूस्ट कर रहे होंगे, अपने प्लेयर्स के साथ उनकी एक एसोसिएशन डेवलप हो रही होगी जो उनके अपने कैंप में बैठे हैं, सो इससे दूसरी टीमों के प्लेयर भले वो शाइन कर रहे हों, क्या वो उनको उस कैपेसिटी में भी नोटिस कर रहे होंगे, या वो अपनी टीम के कोच या मैनेजर के तौर पे सारी चीजों को देख रहे होंगे? सलीम खालिक,
नहीं, होता तो यही है कि गैर जब पीएसएल आ रही होती है तो पीएसएल के हवाले से बात हो रही होती है, लेकिन ये बात आपकी सही है कि कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट तो होता है, और पीसीबी से काफी शिकायत भी हुई थी इस दफा, और गवर्निंग बोर्ड की मीटिंग में पिछले दिनों इस बात पर तबादला ख्याल हुआ, तो तय ये हुआ कि इस साल जो है वो काम करने दिए जाए, जैसे मिकी आर्थर अगर महमूद कराची के साथ है, इंतजाम लाहौर कलंदर के साथ उनके कैंप कोचिंग कोर्स वगैरह के लिए गए थे, जिसमें बाद में उनको जो पीएसएल की ड्राफ्ट कमेटी थी उसे हटा दिया गया था किसी कॉन्फ्लिक्ट ऑफ इंटरेस्ट की वजह से, तो ये उम्मीद है कि इस पीएसएल के बाद इस हवाले से कोई क्लियर पॉलिसी बच जाएगी, देखते हैं क्या होता है। वैसे मसला तो होता है, जाहिर है वो कौमी कोच है, वो अगर अपनी टीम में देख रहा है उन्हीं लड़कों के साथ है, तो जाहिर है खुद का टैलेंट ज्यादा नजर आएगा
एग्जैक्टली, और उनके साथ इक्वेशन बेहतर होगी। डॉक्टर काशिफ अंसारी, आपकी राय?
ये गलत है, अनएथिकल है, अब बिल्कुल गलत है, जिस तरह से ये आप इसकी मिसाल इस तरह ले कि अगर किसी कॉर्पोरेट इदारे में अमरीका के कोई इंटरव्यू देने किसी शख्स का रिश्तेदार आता है तो वो अपने आप को उस कमेटी से अलहदा कर लेता है, और उसको मेरिट पे दूसरे लड़कों से या दूसरे एडमिनिस्ट्रेटर से उसका इंटरव्यू करवाता है। हमारे यहाँ ये नहीं हो रहा, हमारे यहाँ चारों तरफ से जिसको जब मौका मिलता है उसने जनाब कहीं ना कहीं कमेटी में घुस के अपने लिए 2 पैसे की आमदनी पैदा करनी है, बिल्कुल हकीकत है, फैक्ट है ये। वसीम अकरम का हरगिज कोई सुख नहीं बनता कराची के प्रेसिडेंट बनने का, आप क्रिकेट कमेटी के रुकने या तो वहां से इस्तीफा दें या फिर यहाँ से इस्तीफा दें, मिकी आकर साहब आमिर पे काम किए जा रहे करते रहेंगे आइंदर 5 हफ्ते तक, उनको इसकी गर्ज नहीं होगी कि शाहिन शाह अफरीदी क्या कर रहा है और हारिस रऊफ क्या कर रहा है। इसी तरह से जनाब आप अजहर महमूद की आपने बात करी, इसी तरह मिसबाह उल हक की बात कर लें, वो क्रिकेट कमेटी के रुकों ने और फिर इस्लामाबाद से
किया है,
ये सब सही है, ये सब अनएथिकल है और ये सब पैसे बनाने के धंधे हैं, ये गलत तरीके हैं, खुल के बात करें इसके ऊपर। और बस सही क्या सलीम भाई ने कि अगर ये बात उठ चुकी है बोर्ड के सामने तो आइंदा साल ये नहीं होना चाहिए, क्योंकि इन लोगों को रोकना चाहिए कि भाई बस करो ना। देखिए ना, इंजमाम उल हक साहब चीफ सिलेक्टर हैं, वहां पर सब लड़के खेल रहे हैं ग्राउंड में, अपने लिए खून पसीना ही कर रहे हैं, और ये यहाँ पर आकर के क्रिकेट सिखा रहे हैं अमरीका में। और भाई पहले अपनी टीम को तो क्रिकेट सिखा दो, पहले वो जो टीम तुम्हारी सातवें नंबर पर बैठी हुई है
उनको बेहतर करें। बहुत शुक्रिया
डॉलर मिल गया तो यहाँ चले आए वो।
डॉक्टर काशिफ अंसारी हमारे साथ थे, आपका बहुत शुक्रिया। असलीम खालिक, आपने हमें मुत्तहिदा अरब अमारात से ज्वाइन किया, आपके भी हम ममनून हैं। सामिन, प्रोग्राम का वक्त यहाँ पे अब ख़त्म होता है। प्रोड्यूसर थी इसके लिए फायजा बुखारी, एडिटर थी हमारे साथ बहजत जिलानी। असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।